Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplo Cha, Rexy Duitoplo, Sat Megahertz. भेरी बबई डाइभर्सनमा प्रभा बेतले मुआब्जाको माग गर्दै संघीय सरकारलाई ज्ञापन पत्र बुझाए।
कर्णाली प्रदेशमा प्राकृतिक विपद व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा सरकारवालाको जोड। विपद व्यवस्थापन कोष नहुँदा समस्या।
भारतको नयाँ नक्साको विरोधमा विभिन्न ठाउँमा प्रदर्शन। नेपालको कुनै पनि भूमि नराखिएको भारतको दावी।
राष्ट्रिय शिक्षा नीति 2076 जारी। तीनै तहको सरकारको कार्यक्षेत्र तोकियो।
र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग पराजित। नेपालले घरेलु मैदानमा कुबेरसँग विश्वकप छनौट खेल्न नपाउने।
हिमाल पहाड तराई कोही छैन प्राय। बिहानको भेरी खबरबाट डिलु रावत र केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेसन हाम्रो पात्रो शुभयात्रा एप्सका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
भेरी खबरको साथमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी।
अब खबर विस्तारमा। राष्ट्रिय गौरवको आयोजना भेरी बबई बहुद्देश्य डाइभर्सन आयोजनाका प्रभावित क्षेत्रका बासिन्दाले मुआब्जाको माग गर्दै संघीय सरकारलाई पनि गुहारेका छन्। गुरुबाकोट र भेरीगंगा नगरपालिका अन्तर्गत पर्ने कोटमाज खर्कका करिब 650 घरधुरीसँग जग्गाधनी पूर्जा नहुँदा मुआब्जा पाउन कठिन भएपछि उनीहरूले संघीय सरकारका सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याललाई भेटेर ज्ञापन पत्र बुझाउँदै तत्काल मुआब्जा उपलब्ध गराउन माग गरेका छन्। मन्त्रीलाई ज्ञापन पत्र बुझाउन जनप्रतिनिधिहरू पनि गएका थिए। भेरी बबई डाइभर्सन आयोजनाले लाल पूर्जा नभएका जग्गा धनीलाई मुआब्जा नदिने बताएपछि उनीहरूलाई तत्काल लाल पूर्जा दिनुपर्ने माग गरिएको भेरीगङ्गा आठका वडा अध्यक्ष पदमबहादुर खत्रीले बताउनु भएको छ। 2040 सालमा नाप नक्सा गरिएको बस्ती मा संकेत नम्बर भए पनि कतिपयले लाल पूर्जा नपाएकै कारण मुआब्जा पाउनबाट वञ्चित हुनु परेको भन्दै स्थानीय तहका प्रतिनिधिले केन्द्रीय सरकारको ध्यान आकर्षण गराएका छन्। आयोजनाबाट डुबानमा पर्ने कोटमाज खर्कका जग्गा धनले पाउनुपर्ने मुआब्जाका लागि सुर्खेतका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा मुआब्जा निर्धारण समिति पनि गठन गरिएको छ। समितिले निर्धारण गरेको मूल्याङ्कनका आधारमा मुआब्जा बुझ्ने समेत सूचना प्रकाशित गरिसके पनि जग्गा धनी पूर्जा नहुँदा आयोजनाले मुआब्जा दिन नसक्ने बताएपछि समस्या भएको छ। निर्धारित मुआब्जा वितरणका लागि आयोजनालाई मन्त्री परिषदको निर्णय आवश्यक पर्ने बताइएको छ। मन्त्री परिषदबाट निर्णय गराइदिन स्थानीय प्रतिनिधिहरूले पहल गरिरहेको बताएका छन्। मुआब्जा निर्धारण समितिले कोटमाज खर्क सहित साबिकको गुमी लेखपसा रामघाट मेहलकुना गाउँ विकास समितिमा पर्ने आयोजनाबाट प्रभावित क्षेत्रहरूको जग्गा प्राप्ति 34 बमोजिम मूल्य मुआब्जा निर्धारण गरिसकेको छ। कोटमाज खर्कका कतिपयले जग्गाको मुआब्जा पाउने भए पनि 650 घरधुरीसँग लाल पूर्जा नभएपछि मुआब्जा पाउन समस्या परेको बताइएको छ। स्थानीय जनप्रतिनिधिहरूले पनि उनीहरूको मुआब्जा दिलाउनको लागि आफूहरूले सक्दो पहल गरिरहेको बताएका छन्। भेरीगङ्गा नगरपालिकाका उपमेयर रेणु ढकालले पूर्जा नहुँदा जग्गा धनीले मुआब्जा पाउन समस्या भएको भन्दै तत्काल पूर्जा उपलब्ध गराउन केन्द्रीय मन्त्री अर्यालसँग माग गरिएको बताउनु भएको छ।
शिक्षा मन्त्रालयले विशेष कार्यक्रमका बीच राष्ट्रिय शिक्षा नीति 2076 जारी गरेको छ। एक वर्षदेखिको लामो गृह कार्यपछि तयार भएको शिक्षा नीतिलाई गएको कार्तिक 18 गते बसेको मन्त्री परिषदको बैठकले पारित गरेको हो। राष्ट्रिय शिक्षा नीति जारी भएसँगै अब पालिका तहमा पनि शिक्षा ऐन बनाउन सजिलो हुने भएको छ। राष्ट्रिय शिक्षा नीति जारी भएसँगै शिक्षामा तीनै तहको सरकारको कार्यक्षेत्र समेत स्पष्ट भएको छ। नयाँ शिक्षा नीति अनुसार कक्षा 8 परीक्षा स्थानीय, कक्षा 10 को प्रदेश र कक्षा 12 परीक्षा राष्ट्रिय स्तरमा सञ्चालन गर्ने उल्लेख छ। केन्द्रीय विश्वविद्यालय, केन्द्रीय स्तरका प्रज्ञा प्रतिष्ठान, केन्द्रीय पुस्तकालयको नियमन र मापदण्ड निर्धारण संघीय सरकार मातहत नै राखिएको छ। शिक्षकहरूको सेवा, शर्त, सुविधा र योग्यता सम्बन्धी मापदण्ड र नीति समेत संघीय सरकारले निर्धारण गर्ने भएको छ। विद्यालय तहमा शिक्षक तथा कर्मचारीको सेवा सुविधा शर्त सञ्चालन र अभिलेख भने प्रदेश सरकारले गर्ने उल्लेख गरिएको छ। शिक्षा नीति जारी गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले आफूले मन्त्रालय सम्हालेपछि शिक्षा क्षेत्रमा विभिन्न 36 बुदामा सुधार गरेको दावी समेत गर्नुभएको छ। राष्ट्रिय शिक्षा नीतिमा कम्पनी ऐन अन्तर्गत सञ्चालित निजी लगानीका विद्यालयहरूलाई संक्रमणकालीन व्यवस्थापनका रूपमा गैर नाफामुखी सेवामूलक सामाजिक संस्थाको रूपमा रूपान्तरण गर्ने उल्लेख गरिएको छ। यस्तै 10 वर्षभित्र कम्पनी सहकारी गुठी लगायतबाट सञ्चालित सम्पूर्ण विद्यालयहरूलाई एउटै साझा ढाँचामा ल्याउने व्यवस्थासहित विभिन्न कुरा समेटिएको छ।
प्राकृतिक विपद व्यवस्थापनका लागि कर्णाली प्रदेशमा स्थानीय र प्रदेश सरकारले प्रभावकारी कार्यक्रम ल्याउन नसकेको सरकारवालाले बताएका छन्। विभिन्न खाले विपद व्यवस्थापनका लागि स्थानीय तहले समेत व्यवस्थापन कोष स्थापना गर्नुपर्ने भए पनि खासै यसको प्रयोग भएको पाइएको छैन। स्थानीय नागरिकले भने स्थानीय तहहरूले विपद व्यवस्थापनका लागि नागरिकलाई राहत दिने खालका कार्यक्रम ल्याउनु पर्ने औँल्याएका छन्। सुनौ यसै सन्दर्भमा तयार पारिएको रेडियो सामग्री दिपा कोरेलाबाट।
यस जिल्लामा 11 स्थानीय तहले अब त्यति ठुलो रूपमा त होइन, सामान्य रूपमा केही कोष चाहिँ छुट्याएका छन् र त्यो कोषले मात्र पर्याप्त हुँदैन। विपद व्यवस्थापन सम्बन्धी व्यापक जनचेतना हरेक व्यक्ति व्यक्तिसम्म पुर्याउनु पर्दछ र यो स्थानीय तहले नै भूमिका निर्वाह गरेमा बढी प्रभावकारी हुन्छ।
उहाँ हुनुहुन्थ्यो दैलेखका खड्क बहादुर सिजापति। विपद व्यवस्थापनका लागि स्थानीय तहको योजना र कोषको व्यवस्थापनका बारेमा आफ्ना भनाइ राख्दै, विपद भन्ने बित्तिकै प्राकृतिक वा अन्य कारणले अकस्मात आउने समस्या हो। बाढी पहिरो, आगलागी, भूकम्प, असिना पानी, भोकमरी, दुर्घटना जस्ता समस्याहरूलाई हामी विपद भनी बुझ्दछौ र यसैको व्यवस्थापनका लागि हरेक स्थानीय तहले विभिन्न किसिमका योजनाहरू बनाउनु पर्छ। आउन नदिन र आइसकेपछि कसरी यसको व्यवस्थापन गर्ने भन्ने बारेमा स्थानीय तहसँग प्रष्ट योजना पनि हुन जरुरी छ। यसका साथसाथै हरेक स्थानीय तहले विपद व्यवस्थापन राहत कोष भनेर पैसा पनि जम्मा गर्नुपर्छ। यो कोषलाई आवश्यक परेका बेलामा खर्च गर्न सक्ने गरी व्यवस्था मिलाउनु पर्छ। लेखबेसी दह सुर्खेतका बिन्दुलाल रेग्मी।
लेखबेसी नगरपालिका विपदको उच्च एउटा संवेदनशील क्षेत्र हो। त्यो नगरपालिकामा वडामै विपद व्यवस्थापन समितिको सम्बन्धी चाहिँ समितिहरू गठन गरेर त्यहाँ कोषहरू स्थापना भएको छ। त्यस्तो चाहिँ आपद विपद पर्दा, प्राकृतिक अन्य खालका विपदहरू पर्दा चाहिँ त्यो कोषबाट कामहरू भइरहेको छ। अब खास गरी चाहिँ नगरपालिकामा पनि त्यस्तो खालको कोष छ र वडामा पनि 10 वडामा चाहिँ विपद व्यवस्थापन समितिको कोषहरू चाहिँ खडा गरेको जानकारी मैले पाएको छु।
विपद व्यवस्थापनका लागि केन्द्रीय स्तरमा एउटा छुट्टै विपद व्यवस्थापन कोष रहने व्यवस्था नेपाल सरकारले गरेको छ, जसमा नेपाल सरकारबाट प्राप्त रकम, कुनै संघ संस्था वा व्यक्तिबाट दान, दातव्य वा उपहार स्वरूप प्राप्त रकम र अन्य सहयोगबाट प्राप्त भएको रकमलाई कोषका रूपमा राख्ने गरिन्छ र जिल्लामा पनि जिल्ला विपद व्यवस्थापन समिति र हरेक स्थानीय तहमा स्थानीय विपद व्यवस्थापन समिति नगरपालिका वा गाउँपालिकाको अध्यक्षको अध्यक्षतामा गठन गर्नुपर्छ भनेर ऐनमा उल्लेख गरिएको छ र केन्द्रमा रहेको विपद व्यवस्थापन कोष जस्तै गरी स्थानीय तहमा पनि विपद व्यवस्थापनका लागि कोषको व्यवस्थापन गर्नुपर्ने भनिएको छ। के छ त स्थानीय तहमा योजना? के विपद व्यवस्थापनका लागि हाम्रा स्थानीय तहहरूले कोषको व्यवस्थापन गरेका छन् त? वीरेन्द्रनगर 4 भैरव स्थानका गीता कोइराला।
विपद व्यवस्थापनका लागि जति अवेरनेस हुनुपर्ने हो त्यो किसिमको अवेरनेस भएको अलि मलाई लाग्दैन। अब अलि टाढा बाठा संघ संस्था र समुदायका अलि टाढा मान्छेहरूका बिचमा चाहिँ बोलाउने, तालिम दिने, अवेरनेस गराउने भएको छ। गाउँ गाउँ, दैलो दैलो, कुना कुना त्यसरी अझै पनि अवेरनेस भएको मलाई लाग्दैन।
चाजरकोटका हजारी नेपाली आफ्नो स्थानीय तहले आइपर्ने विपद व्यवस्थापनका लागि विभिन्न किसिमको कामहरू गरिरहेको बताउनुहुन्छ।
विपद व्यवस्थापित भनेर त अब भएको छैन होला, कुनै कुनै ठाउँमा मात्रै भएको छ। त्यस्तो परिस्थिति आयो भनेपछि जिल्लामा सिडिओ, डिएसपी लगायत जिल्लाका स्थानीयको रोबरमा उद्धार कामहरू भइराखेको छ। विपद व्यवस्थापनको लागि कोषकै स्थापना नभए पनि कपडा रेड क्रसको आयोजनामा स्थानीयको तर्फबाट पनि केही रकम कलमदेखि लिएर केही व्यवस्थापन उद्धार कार्य जिल्लामा भइराखेको मैले देखेको छु।
दुल्लु नगरपालिकाका लक्ष्मण कुमार कार्की स्थानीय तहहरूले विकास निर्माणका कामहरू गर्दा विचार नपुर्याएका कारणले पनि विपदका घटनाहरू निम्तिएको अनुभव सुनाउनुहुन्छ। त्यसैले यस्तो समस्या आउन नदिनका लागि स्थानीय तहहरू सचेत हुनुपर्ने उहाँको भनाइ छ।
अव्यवस्थित तरिकाले बाटोलाई चाहिँ विस्तार गर्ने कुनै त्यस्तो किसिमको पूर्वानुमान नगरेरै बाटो कडानी गर्नाले बाटो चाहिँ तयारी गर्नाले गर्दा पनि चाहिँ जोखिमका चाहिँ घटनाहरू घटिरहेको पाइन्छ। आवश्यकता बिनाकै बाटोघाटो खोल्ने र पावर र पहुँचको आधारमा घर घरमा बाटो लिन्छु भनेर चाहिँ आफ्नो घरमा बाटो पुर्याउने र अरूलाई क्षति भएको नदेख्ने कारणले गर्दा जोखिम चाहिँ मलिरहेको देखिन्छ स्थानीय तहमा।
यता चौकुने गाउँपालिका सुर्खेतका अध्यक्ष धीरबहादुर साई आफ्नो स्थानीय तहमा विपद आउनै नदिनका लागि आफूहरूले निकै सावधानी अप्नाएको बताउनुहुन्छ।
नदी किनारका बस्तीहरूलाई कर्मशः अलि नदी भन्दा अलि टाढा लग्नका लागि पनि हामीले आग्रह गरिरहेका छौँ। कतिपय घर पनि सारिरहेका छन् र त्यसपछि गएर अलि बाढी पहिरो त्यस्तो आउने ठाउँका बस्तीहरूलाई पनि हामीले अलि अरू ठाउँमा चाहिँ जानका लागि आग्रह गरिरहेका छौँ र अर्को साथसाथै हामीले व्यापक ढङ्गले त्यस्तो बाढी पहिरो जाने ठाउँमा वृक्षारोपण गर्ने काम गरेका छौँ। नदी खोला नाला यिनीहरू एरियामा तटबन्धनका कार्यक्रमहरूलाई पनि अगाडि बढाएका छौँ र यो प्रदेश सरकारसँग पनि हामीले यो कुराको अनुरोध गरेका छौँ र सङ्घीय सरकारसँग पनि यो कुराको हामीले अनुरोध गरेका छौँ।
भेरी खबरमा छिमेक सरफेरसँग अन्य खबर बाँकी नै छन्। अहिले भने यो छोटो विश्राम।
सबैको मन सुने
रेडियो भेरी एफएम।
तपाई अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले भेरी बबई डाइभर्सनका प्रभावितले मुआवजाको माग गर्दै संघीय सरकारलाई ज्ञापन पत्र बुझाए। कर्णाली प्रदेशमा विपद व्यवस्थापन कोष नहुँदा समस्या। राष्ट्रिय शिक्षा नीति 2076 जारी। तिनै तहको सरकारको कार्यक्षेत्र तोकियो लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। कालापानी र लिपुलेक सहित नेपाल भारत सीमाका 78 ठाउँमा विवाद रहेका छ। यस्तै भारतसँग सीमा जोडिएका मध्य 26 मध्य 23 जिल्लामा सीमा समस्या रहेको नापी विभागले जनाएको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीले भने 78 ठाउँमा विवाद भएकोमा 76 ठाउँमा समाधान पनि खोजेको दावी गर्दै दुईवटा स्थानमा कुरा मिल्न नसकेको बताउनु भएको छ। प्राविधिक समितिले पनि कालापानी र सुस्ताबारे निकाल्न बाँकी रहेको उहाँको भनाइ छ। प्राविधिक समितिले सुल्झाउन नसकेको विषय भएकाले नै परराष्ट्र सचिव स्तरीय उच्च संयन्त्रलाई जिम्मा लगाइसकेको जोशीको भनाइ छ। कालापानी र सुस्ता बाहेक नेपाललाई चार भागमा विभाजन गरेर काम गरिरहेको विभागले जनाएको छ। पूर्वदेखि धनुषासम्म, धनुषादेखि चितौनसम्म, चितौनदेखि बर्दियासम्म र कैलाली कञ्चनपुर सहित माथिल्लो भागसम्म पनि चार टोलीले काम थालेका छन्।
भारतले सार्वजनिक गरेको भनिएको नयाँ नक्साको विरोधमा बाँकेमा पनि प्रदर्शन गरिएको छ। नेपालगञ्ज र कोलपुरमा हिजो प्रदर्शन गरिएको हो। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विद्यार्थी सङ्गठन अनराष्ट्रव्यूहले भारतबाट हालै जारी भएको नयाँ नक्सा लिपुलेख र कालापानी समावेश भएको भन्दै नेपालगञ्जमा विरोध प्रदर्शन गरेको हो। यस्तै बैतडीमा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरिएको छ। कलाकार भानुभक्त जोशीको नेतृत्वमा पुर्चौडी नगरपालिकाका स्थानीय बासिन्दाले विरोध जुलुस निकाल्नुका साथै पुतला दहन गरेको बताइएको छ। यता भारतले भने कुनै पनि नेपाली भूमि नमिचेको दावी गरेको छ। नेपाली भूमि कालापानी लिपुलेक र लिम्पिया धुरालाई नयाँ नक्सामा आफूतर्फ गाभेको भन्दै आलोचना भइरहेका बेला भारतले यसरी नगाभिएको दावी गरेको हो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले नेपालसँगको सीमारेखामा कुनै हेरफेर नगरिएको दावी गर्नुभएको छ। प्रवक्ता कुमारले भारत आफ्ना निकट छिमेकीहरूसँग वार्ताद्वारा समस्या समाधानका लागि तयार रहेको पनि उल्लेख गर्नुभएको छ।
नेपाल तरुण दल सुर्खेतले 8 सदस्यहरू मनोनित गरेको छ। तरुण दल सुर्खेतले सदस्य मनोनित गरेको नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले जानकारी दिनुभयो। मनोनित हुनेहरूमा पञ्चपुरी नगरपालिका 11 बलबहादुर विष्ट, बराहताल गाउँपालिका 5 लक्ष्मीपुन, वीरेन्द्रनगर 11 नवराज ढकाल, वीरेन्द्रनगर 1 विनोद गिरी, गुर्बाकोट नगरपालिका 9 नवीन सुनार रहनु भएको छ। यस्तै वीरेन्द्रनगर 6 जनक बहादुर थापा, लेगबेसी नगरपालिका 8 डम्बर बहादुर तिवारी र सिम्ता गाउँपालिका 4 नीलकण्ठ मल्ल मनोनित हुनुभएको छ। तरुण दलको विद्या मान अनुसार नीति अनुसार संगठन विस्तार गरिएको अध्यक्ष विष्टले बताउनु भएको छ।
ऊर्जा जलस्रोत तथा शिक्षा मन्त्री बसमान पुलले आगामी दुई वर्षभित्र कर्णालीलाई उज्याला बनाउने दावी गर्नुभएको छ। कर्णाली प्रदेशका सबै बस्तीमा विद्युत पुर्याउनका लागि संघीय सरकारले युद्धस्तरमा काम गरिरहेको उहाँको भनाइ छ। नेपाल पत्रकार महासंघ सल्यानले हिजो गरेको पत्रकार सम्मेलनमा मन्त्री पुनले सरकारले समृद्धिको सपना बोकेर काम गरिरहेको भन्दै अब दुई वर्षपछि कर्णाली प्रदेशका कुनै पनि नागरिक अँध्यारोमा बस्नु नपर्ने दावी गर्नुभएको हो। कर्णाली प्रदेशका 61% नागरिक अहिले पनि विद्युतको पहुँच बाहिर रहेको भन्दै उहाँले सरकारले नै विद्युतीकरणलाई प्राथमिकता दिएर काम अघि बढाइरहेको बताउनु भएको छ।
नेपाल तरुण दल बाँकेले पनि विभिन्न प्रशासन कार्यालयमा धरना दिएको छ। नेपालगंजका तरुण दल नगर सभापति सन्दीप जङशाह लगायत अन्य तीनजना कार्यकर्ताको रिहाईको माग गर्दै प्रशासन अगाडि बाँके कंग्रेस र तरुण दलले धरना दिएको हो। आफ्ना सबै कार्यकर्ता निर्दोष भएकोले बिना शर्त रिहा गर्नुपर्ने भन्दै प्रहरी प्रशासन विरूद्ध कार्यकर्ताले नाराबाजी गरेका थिए। पिस्तोल सहित पक्राउ परेका प्रकरणमा प्रहरीले इमान्दारितापूर्वक अनुसन्धान गर्न धरनामा अगुवाई गरेका कंग्रेसका नेताले सुझाव दिएका छन्।
नेपाली बैंकमा एटीएम ह्याक गरेको अभियोगमा पक्राउ परेका पाँचजना चिनिया जेल चलान भएका छन्। उच्च अदालत पाटनले नेपालका एनआईसी सहित सातवटा बैंकको एटीएम ह्याक गरेको अभियोगमा पक्राउ परेका पाँचजना चिनिया र एकजना फ्रान्सेली नागरिकलाई प्रपक्षका लागि थुनामा पठाउन आदेश दिएको हो। पाटन उच्च अदालतले वाणिज्य इजलासको तर्फबाट न्यायाधीश द्वय रामप्रसाद ओली र किरण पौडेलले उनीहरूलाई प्रपक्षका लागि थुनामा पठाउन आदेश दिनुभएको हो। उच्च अदालतका प्रवक्ता मोहन सुवेदीले एटीएम ह्याकिङ प्रकरणमा पक्राउ परेका नेपालीलाई भने धरोटीमा रिहा गरिएको बताउनु भएको छ। एटीएम ह्याक प्रकरणमा पक्राउ परेका नेपाली नागरिक देवनाथ लामिछानेसँग अदालतले 30,00,000 रुपियाँ धरोटी मागेको छ। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरीसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। 12 वर्ष अघि रौतहटमा भएको सामूहिक हत्याकाण्डको अभियोग लागेका निलम्बित सांसद मोहम्मद अफ्ताब आलमको बयान सकिएको छ। रौतहट जिल्ला अदालतले लगातार 3 दिनसम्म कर्तव्य ज्यान मार्ने उद्योग र बम विस्फोटको मुद्दा लागेका आलमको बयान लिएको हो। जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा भएको बयानका क्रममा आलमलाई 51 प्रश्न दिएको अदालतले जनाएको छ। मिसिलमा प्रश्नहरू धेरै भएकाले बयानका लागि समय बढी लागेको अदालतको भनाइ छ। अब आलमको थुन्चेक बहस सुरु हुने भएको छ। जिल्ला अदालत रौतहटमा आलम सहित 11 विरुद्ध मुद्दा दायर गरिएको पनि बाँकी 10 भने फरार रहेका छन्। जिल्ला सरकारी वकिलको कार्यालयले 3 अभियोगमा जन्मकैदको सजाय माग दावी गर्दै मुद्दा दर्ता गरेको छ।
आगामी मङ्सिर 14 हुने उपनिर्वाचनका लागि हिजो मनोनयन दर्ता भएको छ। प्रतिनिधि सभा सदस्यका लागि कास्की क्षेत्रमा 2 सत्तारूढ दल नेकपाका उम्मेद्वार विद्या भट्टराईले आफ्नो मनोनयन दर्ता गराउनु भएको छ। यस्तै नेपाली काङ्ग्रेसका खेमराज पौडेल, देशभक्त समाजका वीरबहादुर विश्वकर्मा र साझा पार्टीका रजनी केसीको पनि उम्मेदवारी दर्ता भएको छ। स्वतन्त्र उम्मेद्वार यज्ञ प्रसाद पङ्गेनी र कमलजङ कुँवरले पनि उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले बताउनु भएको छ। 74 भएको निर्वाचनमा निर्वाचित रविन्द्र अधिकारीको गत फागुन महिनामा हेलिकप्टरमा दुर्घटनामा मृत्यु भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। नेकपा उम्मेद्वार भट्टराई अधिकारीका श्रीमती हुनुहुन्छ। निर्वाचन आयोगले हिजो प्रतिनिधि सभा र प्रदेशसभाको मनोनयन दर्ता र स्थानीय तहको मनोनयन दर्ता आउँदो 27 लागि तोकेको हो। प्रदेशसभातर्फ भक्तपुर निर्वाचन क्षेत्र नम्बर 1 क, बागलुङ निर्वाचन क्षेत्र नम्बर 2 ख र दाङ निर्वाचन क्षेत्र नम्बर 3 खमा उपनिर्वाचन हुँदैछ।
भेरी खबरको अन्त्यमा अब केही खेल खबर। विश्वकप छनौट अन्तर्गत नेपाल र कुवेत बीच दशरथ रङ्गशालामा हुने भनेको खेल भुटानमा गर्न प्रस्ताव गरिएको छ। अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको भन्दै एसियाली फुटबल महासङ्घ एएफसीले दशरथ रङ्गशालामा तय भएको खेल गर्न नमिल्ने निर्णय गरेको हो। यो खेल मङ्सिर 3 लागि दशरथ रङ्गशालामा हुने तय भएको थियो। राष्ट्रिय खेलकुद परिषद राखेपले पूर्वाधार तथा अखिल फुटबल सङ्घ एन्फाले मैदानको जिम्मा लिएर काम अघि बढाए पनि एएफसी सन्तुष्ट हुन सकेको थिएन। एन्फाले प्रेस विज्ञप्ति जारी गर्दै यो खेल भुटानमा खेलाउन प्रस्ताव गरिएको जनाएको छ। एन्फाले अधिकतम प्रयास गर्दा पनि नेपाल र कुवेत बीचको दशरथ रङ्गशालामा खेल गराउन नसकेकोमा फुटबल समर्थकसँग माफी समेत मागेको छ। यस्तै 2072 साल वैशाख 12 विनाशकारी भूकम्पपछि दशरथ रङ्गशालामा कुनै पनि फुटबल खेल भने हुन सकेको छैनन्।
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग पराजित भएको छ। हिजो भएको खेलमा नेपाल घरेलु टोली म्यानमारसँग 3-0 गोल अन्तरले पराजित भएको हो। पहिलो हाफमा 2 गोल बिहोरेको नेपालले दोस्रो हाफमा थप 1 गोल खान पुग्यो। कतारमा सन् 2022 आयोजना हुने फिफा विश्वकप फुटबलको दोस्रो चरणको छनौट खेलिरहेको नेपालले कुवेत विरुद्धको खेल अगाडि मैत्रीपूर्ण फुटबल खेलेको हो। सन् 2023 चीनमा आयोजना हुने एएफसी एसिया कप छनौटको रूपमा समेत हेरिएको विश्वकप छनौटमा नेपाल समूह बीमा रहेको छ। छनौटका सबै अवै खेल खेलिसकेको नेपालले 4 खेलमा 3 अङ्क मात्र जोड्न सफल भएको छ। नेपाल समूहको 4 स्थानमा रहेको छ। यसअघि कुवेतसँग अवै खेलमा नेपाल 7-0 गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा अञ्जन विष्टको 2 गोल मद्दतमा नेपालले चाइनिज ताइपेलाई 2-0 पराजित गरेको थियो। तेस्रो खेलमा एसियाली पावर हाउस अस्ट्रेलियासँग 5-0 पराजित हुँदा अन्तिम अवय खेल जोर्डनसँग 3-0 गुमाएको थियो।
र दक्षिण एसियाली खेलकुद प्रतियोगिता साकको तयारीका लागि अर्थ मन्त्रालयले करिब 95 करोड बढी रकम निकासा गरेको छ। अर्थ मन्त्रालयले भदौमा नै रकमान्तर गरी राष्ट्रिय खेलकुद परिषदलाई राष्ट्रिय टिमको तयारी र पूर्वाधार निर्माण लगायतको शीर्षकमा करिब 1 अर्ब रुपियाँ निकासा गरेको हो। सामान्यतया एक शीर्षकको रकम अर्को शीर्षकमा सारेर खर्च गर्नुपर्दा अर्थ मन्त्रालयले रकमान्तर गरी उपलब्ध गराउने गरेको छ। अर्थ मन्त्रालयले दक्षिण एसियाली खेलकुद पूर्वाधार निर्माणका लागि पनि 40 करोड रुपियाँ निकासा गरिसकेको छ। अधिकांश पूर्वाधार निर्माणको काम र अन्य तयारी सकिएको खेलकुद परिषदले जनाएको छ। साको औपचारिक उद्घाटन मङ्सिर 15 हुने भए तापनि यसअघि भलिबलका 3 खेलहरू हुनेछन्।
खेल खबर समय रेला बिहानको भेरी खबर सकियो। बिदा हुन गेल समका मुख्य खबर फेरि एकपटक।
भेरी बबल डाइभर्सन्समा प्रभावितले मुआवजाको माग गर्दै संघीय सरकारलाई ज्ञापन पत्र बुझाए। कर्णाली प्रदेशमा विपद व्यवस्थापन कोष नहुँदा समस्या।
भारतमा नयाँ नक्साको विरोधमा विभिन्न ठाउँमा प्रदर्शन। नेपालको कुनै पनि भूमि नराखिएको भारतीय दावी।
राष्ट्रिय शिक्षा नीति 2076 जारी। तिनै तहको सरकारको कार्यक्षेत्र तोकियो।
र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग पराजित। नेपालले घरेलु मैदानमा कुवेतसँग विश्वकप छनौट खेल्न नपाउने। हस्त हरेला बिहानको भेरी खबर सकियो। अहिले 8 भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै डिलु रावत र केशव ढकाल बिदा हुन्छौँ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।